नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै मदन पौड्यालको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
निजामती कर्मचारीको अवकाश पाउने उमेर हद 60 वर्ष पुर्याउन सिफारिस। 2021 सालपछि जन्मिएका कर्मचारीले यो सुविधा पाउने।
एक व्यक्तिको आँखाबाट 4 जनालाई दृष्टि दिन सकिने प्रविधि नेपालमा पनि प्रभावकारी बन्दै 15 जनाको आँखाको नानी 60 जनामा प्रत्यारोपण।
कारोबार हुने मुख्य सिजनमै भाव नपाएपछि अलैँची किसान चिन्तित, लगानी उठाउनै समस्या भएको गुनासो।
कंगोमा इबोला प्रतिरोधी दोस्रो खोपको प्रयोग शुरू, 4 महिनामा झण्डै 50,000 नागरिकलाई खोप दिइने।
र नेपाली महिला भलिबल टिमलाई पहिलो ऐतिहासिक उपाधि, एसिसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारत पराजित।
मेरो जीवन मेरो शरीर मेरे अधिकार,
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार,
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
सुनिश्चित भविष्य मात्र होइन बचत, सपनाहरू पुरा हुने विश्वास हो, भविष्यको लगानी हो, मनको शान्ति हो, 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 हो बचत। आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो, बचत बचत गरौँ, बचत गरौँ,
धेरै छन् बचतका खुशीहरू, बचत गरौ ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल। मध्यपश्चिमाञ्चलकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2076-77 लागि बीई सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
साथै 18 महिने सिभिल, इलेक्ट्रिकल ओभरसियर र 3 वर्षीय कम्प्युटर ओभरसियरमा केही सिट खाली रहेकाले अध्ययन गर्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज खोराई दाङ, फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती कर्मचारीको उमेर हद 60 वर्ष पुर्याउने सिफारिश गरेको छ। सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकले निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर 2 वर्ष बढ़ाउन सिफारिश गर्ने निर्णय गरेको हो। संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलमा 2021 सालपछि जन्म भएका सबै कर्मचारीको हकमा अनिवार्य अवकाशको उमेर हद 60 वर्ष राख्नेमा सहमति भएको हो। पदपूर्ति लगायतमा असर नहुने गरी यसको उमेर हद 6-6 महिना थप गरेर 60 वर्ष पुर्याउने निर्णय गरेको समितिका उपसचिव सञ्जय दाहालले जानकारी दिनुभयो।
निजामती सेवा ऐनमा 58 वर्षमा अवकाशको व्यवस्था छ भने स्वास्थ्य सेवामा 60 वर्ष छ। अहिले स्वास्थ्य सेवा ऐनलाई पनि निजामती सेवा ऐनमा मिलाएपछि यता पनि 60 बनाउने गरी नै गरिया छ। तर त्यसमा चाहिँ एकैपल्ट 60 बनाउँदाखेरि बीचमा पदपूर्ति लगायतका अन्य कुराहरूमा असर गर्ने हुनाले त्यसलाई 6-6 महिनाको फरकमा उमेर अवधि बढाउँदै जाने गरी टुङ्गिएको छ।
बैठकमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद पम्फा भूषालले कर्मचारीको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउनु पर्ने प्रस्ताव अघि सार्नु भएको छ। भूषालले काम गर्ने कर्मचारीलाई न्याय दिन बिना लिखित परीक्षा कर्मचारीको बढुवा हुने कानूनी व्यवस्था गर्नुपर्ने तर्क गर्नुभएको हो।
यसैबीच कोरम नपुगेपछि संघीय संसद अर्थ समितिको आजको बैठक पनि स्थगित भएको छ। बिहान 11 बजेका लागि बोलाइएको बैठकमा समितिका सदस्यहरूको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको
गरिएको हो। बैठकमा समितिका सभापति कृष्ण प्रसाद दाहाल, सदस्यहरू घनश्याम भूषाल, ज्ञानेन्द्र बहादुर कार्की, रामकुमारी झाँक्रे लगायतका सदस्यले एक घण्टा कुर्दा पनि अरू सदस्य उपस्थित नभएपछि बैठक स्थगित गर्नु परेको समितिको सचिवालयले जनाएको छ। समितिको यसअघि कार्तिक 19 गते बोलाइएको बैठक पनि कोरम नपुगेकै कारण स्थगित गरिएको थियो। बैठकका लागि नागरिक लगानी कोष ऐन 2047 संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो।
एकजनाले दान गरेको आँखाबाट चारजनालाई ज्योति दिने प्रविधि नेपालमा प्रभावकारी बन्दै गएको छ। एउटा नानीबाट दुईजनाको आँखामा प्रत्यारोपण गर्न सकिने र एकजनाले दिएको दुईवटा आँखाबाट चारजनाको आँखामा प्रत्यारोपण गर्न सकिने तिलगंगा आँखा प्रतिष्ठानका आँखा बैंक व्यवस्थापक शंखनारायण तोयनाले बताउनुभयो।
आँखाको नानीको चाहिँ पाँचवटा तह हुन्छ। पाँचवटा तह मध्ये अगाडिपट्टिको एकजनाले दिन्छौ, भित्रपट्टिको अथवा पछाडिपट्टिको जुन एन्डोथेलियल साइटको त्यो मात्र काटेर त्यो चाहिँ अर्कोलाई दिन्छौँ। अब अगाडिको नानीको कारणले नदेख्ने चाहिँ अगाडिको प्रत्यारोपण गरेर उसलाई देखाउन सक्ने भए, अनि भित्रपट्टिको चाहिँ चाहिनेलाई चाहिँ भित्रपट्टिको काटेर भित्रपट्टिकोलाई प्रत्यारोपण गरेपछि एकजनाले दान दियो भने हामी दुईटा आँखाबाट चारजनालाई चाहिँ देखाउँछौँ।
तिलगंगा आँखा प्रतिष्ठानले भित्राएको एकै नानीबाट दुईजनालाई प्रत्यारोपण गर्न सकिने प्रविधिबाट अहिलेसम्म 15 जनाको आँखाको नानी 60 जनामा प्रत्यारोपण गरिएको व्यवस्थापक तोयनाले बताउनुभयो। प्रविधिको प्रयोगले आँखा दान गर्ने थोरै व्यक्तिको आँखाबाट पनि धेरैले फाइदा लिन पाउने भएका छन्। 2051 सालमा पहिलो पटक नेपालमा नै आँखा नानी निकालेर दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो। यो 25 वर्षमा झण्डै 15,000 दृष्टिविहीनले दृष्टि पाइसकेका तिलगंगा आँखा अस्पतालले जनाएको छ। यस्तै अहिलेसम्म 80,000 जनाले आँखा दानका लागि मंजूरी दिएका छन्।
आज परिवार र मधुमेह नारा सहित विश्व मधुमेह दिवस मनाइएको छ। सन् 1991 हरेक वर्ष नोभेम्बर 14 तारीखमा यो दिवस मनाउन थालिएको हो। पछिल्लो समय मधुमेह रोग युवा पुस्तामा पनि देखिन थालेको छ। 20-40 वर्ष उमेर समूहका व्यक्तिमा मधुमेह देखिन थालेको मधुमेह तथा थाइरोइड रोग विशेषज्ञले बताएका छन्। यस्तै 15-16 वर्षको उमेरमै पनि मधुमेह भएको पाइएको छ। मधुमेह वंशानुगत र खानपानका कारण हुने गर्छ। मधुमेहले तत्काल हृदयघात, मस्तिष्कघात, मृगौला खराबी, दृष्टि गुम्ने जस्ता समस्या ल्याउने गरेको डाक्टरहरू बताउँछन्। मुख सुक्खा हुनु, बढी तिर्खा लाग्नु, पटक पटक पिसाब हुनु, पिसाबको मात्रा धेरै हुनु, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, दृष्टि धमिलो हुनु, हातगोडा झमझमाउनु मधुमेह रोगका लक्षणहरू हुन्। मधुमेहबाट बस्नका लागि जीवनशैली सुधार्नुपर्ने मधुमेह विशेषज्ञ डाक्टर अलर्क देवकोटा बताउनुहुन्छ।
गाउँ गाउँसम्म बाटो पुग्यो, बाटो पुगेपछि उहाँहरू पनि गाडीमै हिँड्न सुरु गर्नुभयो। रेडिमेड खानेकुरा पनि पुग्यो, चौचौ मोमो सम सबै गाउँ गाउँको ढोका ढोकासम्म पुग्यो। भनेपछि हामीले आफैले रोग त बढाइरहेछौँ त, मोटो पनि हुन नदिने, रेगुलर एक्सर्साइज गर्ने, हजुरको सुगरको पेसेन्टलाई मात्रै हेर्न सबैले नै खान पनि त्यही नै हो। बिहान राम्ररी खाने, बेलुका एकदम चाखेको जसरी खाने, चिल्लोको प्रयोग नगर्ने, मैदाको प्रयोग गर्ने, शुद्धिजन्य पदार्थ प्रयोग नगर्ने, सलाद बढी मात्रामा खाने, बेसिक फाइबर नै हो होइन, ती चिजहरू बढी मात्रामा प्रयोग गर्ने र रेगुलर एक्सर्साइज चाहिँ सबभन्दा राम्रो चाहिँ रेगुलर एक्सर्साइज हो।
समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने भएको छ। सरकार छाड्नुपर्ने मत राख्दै आएका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आज प्रज्ञा प्रतिष्ठानमा बसेको संघीय परिषद बैठकमा मध्यमार्गी प्रस्ताव राख्नु भएको हो। भट्टराईको राजनैतिक प्रस्तावमा सरकार र नेतृत्वकर्ता दलसँग वार्ता गरी संविधान संशोधनका लागि पहल गर्ने र नभए सरकार छाड्ने विषयमा कार्यकारिणी समितिले निर्णय गर्नुपर्ने उल्लेख छ। परिषदका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा भोलि र पर्सि बस्ने केन्द्रीय परिषद बैठकमा छलफल हुने समाजवादी पार्टीले जनाएको छ। नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकता भएदेखि नै सरकारमा बसिरहने कि बाहिरिने बहस हुँदै आएको छ।
आउँदो मंसिर 14 गते पालिकामा हुने उपचुनावका लागि मनोनयन दर्ता गराएका उम्मेद्वार विरूद्ध दुईवटा उजुरी परेका छन्। कपिल वस्तुको शिवनगर नगरपालिका 10 को वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका उम्मेद्वार देवराज भारती विरूद्ध स्वतन्त्र उम्मेद्वार शिवभक्त ठाकुरले उजुरी दर्ता गराउनु भएको छ। यस्तै 5 थरको फिदिम नगरपालिका 1 को वडाध्यक्ष पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिकका उम्मेद्वार जानुका थाङसु हाङ विरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका मिलन गिरीले उजुरी दर्ता गराउनु भएको छ। दुवै उजुरीमाथि छानबिन गरी भोलि निर्वाचन अधिकृतको कार्यालयले निर्णय गर्नेछ। उजुरी सही ठहरिएमा मनोनयन दर्ता गराएको उम्मेद्वारी
खारेज हुनेछ भने सही नठहरिएमा उम्मेद्वारी दर्ता हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार भोलि उजुरीमाथि छानबिन गरेर मनोनयन दर्ता गराएका उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक हुनेछ भने पर्सि आफ्नो मनोनयन फिर्ता लिन चाहने उम्मेद्वारलाई समय दिइनेछ।
नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा डुंगा सैर गर्नुभएको छ। आज बिहान पोखरा पुग्नुभएका राष्ट्रपति हमिद विमानस्थलबाट सिधै फेवाताल गएर मोटर बोटबाट फेवातालको अवलोकन गर्नुभएको हो। राष्ट्रपति हमिदले आजै पोखराबाट नजिकै रहेको रूपाकोट पुगेर हिमाली दृश्य अवलोकन गर्नुभएको छ। चार दिने भ्रमणका क्रममा नेपालमा रहनुभएका राष्ट्रपति हमिद भोलि स्वदेश फर्किने कार्यक्रम छ।
कारोबार हुने मुख्य मौसममै अलैँचीको भाउ घटेपछि किसानहरू चिन्तित भएका छन्। अलैँचीको भाउ लगातार घटेपछि लगानी उठाउनै समस्या भएको किसानले गुनासो गरेका छन्। अघिल्लो वर्ष कारोबार हुने कार्तिक मंगिर महिनामा प्रतिमन अर्थात 40 किलोको 35,000 रुपियाँमा बिक्री भएको अलैँचीको मूल्य यो वर्ष प्रतिमन 25,000 रुपियाँ मात्रै रहेको छ। चार वर्ष अघि प्रतिमन अलैँचीको मूल्य 1,20,000 रुपियाँ थियो। पहिले अलैँचीले राम्रो मूल्य र बजार पाएपछि हौसिएर खेतबारीमा अलैँची रोपे पनि अहिले त्यही अलैँची गोडमेल गर्न समेत नसक्ने अवस्थामा किसानहरू पुगेका छन्। अलैँचीको मूल्य बढ्ने आशमा गएको वर्ष नै किसानबाट अलैँची किनेर राखेका व्यापारी पनि घाटा सहन बाध्य भएको बताउने गरेका छन्। नेपालमा उत्पादन भएको अलैँचीको 95% बजार भारत रहेको र अहिले भारतमै अलैँचीको उत्पादन राम्रो भएका कारण नेपालको अलैँचीले मूल्य नपाएको अलैँची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले बताउनुभयो। पूर्वी पहाड़को पाँच थर शंखुवासभा भोजपुर इलाम खोटाङ सोलुखुम्बु लगायतका देशका धेरै ठाउँमा अलैँची खेतीको विस्तार भए पनि बजार र भाउ पाउन छाडेपछि उत्पादनमै प्रभावित हुन थालेको उपाध्यक्ष नेपालको भनाइ छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Himal Remit, Puriyoncho Khushi, a product of Himalayan Bank Limited.
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विशुद्ध इन्जिनियरिङ कलेज युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल कम्प्युटर र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 056-527-982,
मोबाइल 98550-5859, 98550-5860।
शिक्षा नै महिला हिंसा न्यूनीकरणको पहिलो आधार हो।
यहाँहरूको विश्वास जित्दै मेगा बैंक अघि बढ्दै, मेगा बैंकको जनहितमा जारी सन्देश।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले निजामती कर्मचारीको अवकाश पाउने उमेर हद 60 वर्ष पुर्याउन सिफारिश, एक व्यक्तिको आँखाबाट चारजनालाई दृष्टि दिन सकिने प्रविधि नेपालमा पनि प्रभावकारी बन्दै, समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने, कारोबार हुने मुख्य सिजनमै भाउ नपाएपछि अलैँची किसान चिन्तित लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, इलामको माई नगरपालिकाका 70% बासिन्दा भूमिहीन छन्। आफ्नो नाममा जमिनको लालपूर्जा नहुँदा बैंकिङ कारोबार, जग्गा किनबेच लगायत काममा स्थानीय बासिन्दाले शास्ति भोग्नु परिरहेको छ। इलामबाट सहकर्मी सुजाता सुनुवारको रिपोर्ट।
न हामीसँग कुनै जग्गा जिरिङ छ, एउटा ओइनानी जग्गामा बसोबास छौँ, जसो गरेर भए पनि एउटा 2.5 तलासम्म घर बनाएको छु, न यसमा आफूले पाउने गर्ने अवसर पाइन्छ। हेर्नु न, समस्या छ नि, जुन अहिलेको सरकारले बुझ्नुपर्ने हो। हामीलाई यसो नम्बरी भइदिएर धनीको जा हातमा पाउन पाए चाहिँ हामी खुसी हुने थियौँ भन्ने आशा चाहिँ राखेको छ।
माइन नगरपालिकाका विष्णुमाया सुवेदी,
वर्षौंदेखि लालपूर्जा विहीन बनेर जीवन गुजारा गर्दाका पीड़ा सुनाउँदै यहाँका धेरै बासिन्दा विद्यालयले बेचेको जग्गा तथा सामुदायिक वनको जमीनमा बसोबास गर्दै आइरहेका छन्। नगरपालिकाका अनुसार कुल जनसंख्याको 70% नागरिक भूमिहीन छन्। गाउँमा नै केही गर्न मन पराउने युवालाई समेत यसले प्रत्यक्ष समस्यामा पारेको छ। माई नगरपालिकाका सुजन लिम्बो:
लालपूर्जा भइदिएको भए राम्रो हुन्थ्यो नि, अब नम्बरी जग्गा भएको छैन, घर बनाउनु पर्ने, त्यही हो समस्या मेन त त्यही हो, नम्बरी जग्गा भइदियो भने राम्रो हुन्थ्यो, घर सर्पनाएर के व्यवसाय गरिन्थ्यो।
आफू बसोबास गर्दै आएको लालपूर्जा आफ्नो नाममा नभएपछि यहाँका बासिन्दाले वर्षौंदेखि समस्या भोग्दै आएका छन्। अब स्थानीय सरकारले केही गर्छ कि भन्ने आशा छ भन्नुहुन्छ माई नगरपालिकाका अशोक शाह:
अब यत्रो लगानी खर्च गरेर घर बनाएको छ करोडौँको, अब ब्याङ्कमा धनी बजार राखेर कार्गो गर्न पाइएको छैन, त्यसले गर्दा अधिकारको सरकार धनी पूर्जा दिने आशा ठुलो छ हामीलाई।
भूमिहीनको समस्या नगरको पनि प्रमुख समस्या भएकाले जमिन स्थानीय बासिन्दाकै नाममा बनाउने प्रयास भइरहेको छ भन्नुहुन्छ नगरपालिका प्रमुख दीपक कुमार थेबे:
जग्गा धनी पूर्जा दिने क्रममा पहिलो प्रयास सुरु गरेका छौँ, जस्तो संघ र प्रदेशसँग नबाजिने गरिकन भूमि सम्बन्धी ऐन हामी निर्माण गर्छौँ। हामीले दिएको जुन बिल हुन्छ ट्याक्सको बिल, त्यो नै एउटा प्रमाणको रूपमा रहने र यसले चाहिँ हाम्रा भूमिहीन हाम्रा नागरिकहरूलाई जग्गा धनी प्रमाण पूर्जा दिनको लागि बलियो प्रमाण हुनेछ र त्यसको लागि हामीले सबै तयारी गरेको छौँ।
जमिन ऐलानी नै भए पनि स्थानीय बासिन्दाले 50 लाख रुपियाँसम्म खर्च गरेर घर बनाएका छन्। तर ऋणका लागि धितो नहुँदा यहाँका युवा यही लगानी गर्ने अवसरबाट भने चुकेका छन्। वञ्चित भएको यो अवसर दिलाउन सके वैदेशिक रोजगारीमा जान बाध्य बनिरहेका युवाले आफ्नै गाउँ ठाउँमा बसेर जीविका चलाउन सक्थे।
श्रमिक बालबालिकाले मानसिक समस्या र दुर्व्यवहार भोग्नु परेको एक अध्ययनले देखाएको छ। विभिन्न ठाउँबाट उद्धार गरी संस्थामा रहेका 103 जना बालबालिकामा गरिएको अध्ययनले दुर्व्यवहार भोगिरहेको नतिजा सार्वजनिक भएको हो। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय मनोविज्ञान विभाग र बेलायतको किङ्स कलेजले संयुक्त रूपमा गरेको अध्ययनमा श्रमिक बालबालिकाले शारीरिक, यौन, भावनात्मक र व्यवस्था लगायतका दुर्व्यवहार भोगेका जनाइएको छ। सार्वजनिक गरिएको अध्ययनमा 62% बालबालिका दुर्व्यवहार र मानसिक समस्याबाट पीड़ित भएको उल्लेख छ। बालबालिका मध्ये 38 बालक र 65 बालिका रहेका छन्। उद्धार गरी विभिन्न 8 संघ संस्थामा रहेका 12 देखि 18 उमेर समूहका बालबालिकामा अध्ययन गरिएको थियो। बालबालिकाले धेरै किसिमका दुर्व्यवहार भोगेका किङ्स कलेजका प्राध्यापक एवं अनुसन्धानका टोली संयोजक जानिफिर एफ लुले बताउनुभयो।
कर्णाली प्रदेशका 5 जिल्ला विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिन अझै कम्तीमा 2 वर्ष लाग्ने भएको छ। कालीकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारण लाइनमा जोडिन अझै कम्तीमा 2 वर्ष लाग्ने भएको नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ। भौगोलिक जटिलता र सड़कको पहुँच नहुँदा विद्युत सामग्रीको ढुवानीमा समस्या भएकाले समय लाग्ने देखिएको कार्यालयका प्रमुख इन्जिनियर सुरेन्द्र अग्रहरीले बताउनुभयो। उहाँका अनुसार लाइन विस्तारका लागि आवश्यक प्रक्रिया शुरू भइसकेको छ। चालू आर्थिक वर्षमा जाजरकोट डोल्पा, कालीकोट जुम्ला र नागमा मुगु 33 केबी प्रसारण लाइन विस्तार गर्ने तयारीमा प्राधिकरण जुटेको पनि उहाँले बताउनुभयो। अहिले कर्णालीका 77,000 घरदुरी मात्र विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्। केही जिल्लामा लघु जलविद्युत आयोजनाबाट बिजुलीको उपयोग भइरहेको छ।
33 वर्ष अघि निर्माण शुरू गरिएको बैतडीको पाटन पञ्चेश्वर सड़कको अझै 5 किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ। बैतडीको तल्लो सुरार क्षेत्र जोड्ने मुख्य सड़कका रूपमा रहेको पाटन पञ्चेश्वर सड़कको 65 किलोमिटर मध्ये 60 किलोमिटर ट्र्याक खोलिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगत प्रसाद जोशीले जानकारी दिनुभयो। बाँकी 5 किलोमिटर भने यसै आर्थिक वर्षभित्र पूरा गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ। पाटन पञ्चेश्वर सड़कको कालोपत्रे गर्ने काम शुरू भएको छ। पाटन पञ्चेश्वर सड़क निर्माणपछि मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका बासिन्दालाई सहज हुनुका साथै बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना स्थलसँग पहुँच पुग्नेछ।
गुल्मीको चन्द्रकोट गाउँपालिका तीन हर्रा चौरको जंगलमा भेटिएका तीनवटा शवको पहिचान भएको छ। मोरङको कानेपोखरी तीन घर भई पोखरा उपमहानगरपालिका 25 डेरा गरी बस्ने 32 सरिता लिम्बु र उहाँका जुम्लेया छोरीहरू 7 गंगा र जमुना मगर रहेको प्रहरीले जनाएको छ। उनीहरूको गएको 16 हर्रा चौर जंगलमा शव भेटिएको थियो। आमा र दुई छोरीको हत्या आरोपमा भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ गलकोट नगरपालिका 8 ज्यामिरेका पूर्णबहादुर सुनार र माधव सुनार रहेका छन्। हत्यामा संलग्न अर्का एकजना फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।
यसैबीच सल्यानको फलाबाङमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, 8 घाइते भएका छन्। ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका 4 कृष्णादेवी परियार र एगी थापा रहेका प्रहरीले जनाएको छ। सल्यानको फलाबाङबाट को तुलसीपुर जाँदै गरेको रा 1-432 नम्बरको जीप दुर्घटनामा परेको हो। घाइते सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
करेन्ट लागेर तनहुको म्याग्दी गाउँपालिका 2 जामुनेमा 2 भारतीय नागरिकको ज्यान गएको छ। निर्माणाधीन जामुने स्वास्थ्य चौकीको भवनमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर भारतीय नागरिक 22 आजाद आलम र 25 सागर आलमको ज्यान गएको प्रहरीले जनाएको छ। यसैबीच धनकुटाको धनकुटा नगरपालिका 8 एकजना तमोर नदीमा बेपत्ता भएका छन्। साथीहरूसँग पौडी खेल्न गएका सोज कुमार राईलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सृजनशील नेपाली युवा सिनेकर्मीहरूमा किम्फको आह्वान, कथानक, वृत्तचित्र वा एनिमेसन मध्ये कुनै एक विधामा आफ्नो 3 अवधिको सर्ट फिल्म नोभेम्बर 15, 2019 भन्दा अगाडि बुझाउनुहोस् र नगद पुरस्कारको साथसाथै किम्फमा प्रदर्शित हुने मौका पाउनुहोस्। थप जानकारीको लागि किम्फ हिमालय एसोसिएसन लाजिमपाट काठमाडौँ, फोन नम्बर 01-444-0635, www.kimff.org।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd floor।
नेपालकै सबैभन्दा ठूलो निजी आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल दृष्टि आँखा केन्द्र।
हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया,
मधुमेह बिरामीका पर्दाको परीक्षणको लागि विशेष प्याकेजको व्यवस्था,
पूर्ण रूपमा कृत्रिम आँखाको सुविधा तथा अल्छी आँखाको उपचारका साथै आँखाको सम्पूर्ण परीक्षणका लागि
दृष्टि आँखा केन्द्र कलङ्की। फोन 52-24-352 र 52-24-353।
वेबसाइट www.drishtieye.org।
अब दृष्टिको 8 शाखा काठमाडौँको नयाँ बानेश्वरमा पनि दृष्टि आँखा केन्द्र।
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको त्रिपिटक वाचन आजदेखि शुरू भएको छ। लुम्बिनीमा दोस्रो पटक आयोजना गरिएको त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलंका, जापान, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, म्यानमार, चीन लगायत 25 देशका भिक्षु भिक्षुणी, उपासक उपासिका सहभागी रहेका छन्।
दक्षिण एसियाकै प्रमुख चलचित्र महोत्सव मध्येको एक फिल्म साउथ एसिया 2019 आजदेखि ललितपुरको पाटनको एलमाया केन्द्रमा शुरू भएको छ। सन् 1997 हरेक वर्ष 2 आयोजना हुँदै आएको महोत्सवको 12 संस्करणमा 7 63 वृत्तचित्र रहेका छन्। 4 चल्ने चलचित्र महोत्सवमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भूटान, बंगलादेश, अफगानिस्तान र म्यानमारका चित्र रहेका छन्।
नेपाल भारत सीमा अन्तर्गत 12 जिल्लामा पर्ने 69 सीमा स्तम्भ हराएका छन्। 12 हुनुपर्ने 685 सीमा स्तम्भ मध्ये 69 सीमा स्तम्भ नभेटिएका सशस्त्र प्रहरी बल 12 नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो। यस्तै 94 सीमा स्तम्भ भारततर्फ बग्ने नदीले बगाएका छन् भने 37 सीमा स्तम्भ पुननिर्माण गर्नुपर्ने गरी फत्किएका छन्। यस्तै 259 सीमा स्तम्भहरू मर्मत गर्नुपर्ने देखिएको सशस्त्र प्रहरीले जनाएको छ।
उद्योगी व्यवसायीहरूले ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रूपज्योतिलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौँमा मौन जुलुस निकालेका छन्। उनीहरूले काठमाडौँको न्यू रोडमा रहेको जुद्धशालिक अगाडि जुलुस निकालेका हुन्। उद्योगी व्यवसायीलाई सुध्रिने मौका समेत नदी, धरपकड गर्ने, पक्राउ गर्ने लगायतका काम नगर्न सरकारको ध्यान आकर्षण गराउन मौन जुलुस सहितको शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु परेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश तीनका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो।
बोनम्यारो प्रत्यारोपणका क्रममा पत्रकार डिल प्रकाश शर्माको ज्यान गएको छ। काठमाडौँको सिभिल अस्पतालमा आज दिउँसो बोनम्यारो प्रत्यारोपणका क्रममा शर्माको ज्यान गएको हो। पछिल्लो एक वर्ष यता बोनम्यारो रोगबाट ग्रसित उहाँको अत्याधिक संक्रमणका कारण ज्यान गएको सिभिल अस्पतालले जनाएको छ। दैलेख घर भएका शर्मा सुर्खेतमा बसेर पत्रकारिता गर्नुहुन्थ्यो।
नेपाल दर्पणमा अब विदेशको खबर। अफ्रिकी देश कंगोमा इबोला प्रतिरोधी दोस्रो खोपको प्रयोग शुरू भएको छ। प्राणघातक संक्रमण इबोला विरूद्ध लड्न नयाँ खोप प्रयोगमा ल्याइएको हो। गोमा प्रान्तको किबुमा 15 नयाँ खोप दिएर कार्यक्रम शुरूआत गरिएको र अबको 4 महिनामा झण्डै 50,000 नागरिकलाई खोप दिइने सीमाविहीन चिकित्सक संस्थाले जनाएको छ। यो खोप जोनसन एण्ड जोनसनको बेल्जियम स्थित सहायक कम्पनीले तयार पारेको हो। गत वर्ष नै शुरू भएको पहिलो खोप अभियानका क्रममा 2,50,000 भन्दा बढीलाई खोप दिइएको छ। विगत 15 महिनादेखि फैलिएको इबोलाका कारण कंगोको पूर्वी क्षेत्रमा त्रास छ। कंगोको उत्तरी किबु प्रान्तमा अघिल्लो वर्ष अगस्तमा इबोलाको संक्रमण पहिलो पटक देखिएको थियो। त्यसपछि यो रोग छिमेकी प्रान्त इटुरी र दक्षिण किबुमा फैलिएको थियो। यी क्षेत्रहरू रुवाण्डा र बुरुण्डीसँग सीमा जोडिएका छन्। इबोला संक्रमणबाट कंगोमा मात्र 2,193 जनाको ज्यान गइसकेको तथ्याङ्क छ। विश्व स्वास्थ्य संगठनका अनुसार इबोला संक्रमितको ज्यान जाने सम्भावना 90% रहेको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। नेपालले एसियन भलिबल कन्फेडरेशन एबीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। बंगलादेशको ढाकामा आज भएको फाइनलमा मालदिप्सलाई 3-0 सोझो सेटमा हराउँदै नेपालले पहिलो उपाधि जितेको हो। नेपालले मालदिप्सलाई 25-13, 25-12 र 25-8 सोझो सेटमा पराजित गरेको हो। जितसँगै नेपाली महिला भलिबल टीमले ऐतिहासिक उपाधि हासिल गर्न सफल भएको छ। यसअघि नेपालले लीग चरणमा मालदिप्स, अफगानिस्तान, किर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो। नेपाली महिला भलिबल टीम सन् 2014 काठमाडौँमा भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा दोस्रो भएको थियो।
एसएससी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ। बंगलादेशको ढाकामा आज भएको पहिलो खेलमा नेपाल भारतको टीमसँग 7 पराजित भएको हो। नेपालले दिएको 194 रनको लक्ष्य भारतले 42 ओभरमा मात्र 3 गुमाएर भेटायो। नेपालका करण केसी, सुशन भारी र ललित नारायण राजवंशीले 1-1 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 44 ओभर 5 बलमा अल आउट हुँदै 193 रन बनाएको थियो। प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सहित नेपाल, ओमान र हङकङ सहभागी छन्। प्रतियोगिताको शीर्ष 2 टीम सेमिफाइनलमा पुग्नेछन्।
महिला भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि शीर्षकको खबर उज्यालोमा पझेर पुष्कर विष्टले लेख्नु भएको छ। नेपाली खेलकुदका खबरहरूले निराशा मात्र दिइरहेको बेला नेपाली महिला टीमले भलिबलको उपाधि हासिल गरेको कुराले खुशी मिलेको छ। आउँदा दिनमा पनि यस्तै प्रगति हुँदै जाओस्, नेपाली महिला भलिबल टीमलाई बधाई।
अब साफ गेममा पनि पहिलो नै हुनुपर्छ भन्दै विनोद आलेले लेख्नु भएको छ। बधाई छ नेपाली चेलीहरूलाई जसले निराशा छाइरहेको नेपाली खेलमा आशाको दियो बाली दिए।
शंकर बस्नेतले पनि नेपालको इतिहासमै पहिलो चोटि अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उपाधि जित्न सफल भएकोमा नेपाली महिला भलिबल टीमलाई बधाई दिनुभएको छ।
इमर्जिङ एसिया कप क्रिकेटमा भारतसँग नेपाल 7 हार्यो शीर्षकको खेलकै अर्को खबर उज्यालोमा पढेर विपुल थापाले लेख्नु भएको छ। नेपाली क्रिकेटमा ज्ञानेन्द्र मल्लको विकल्प ओपनिङ ब्याट्सम्यान अरू छैनन् कि अवसर नपाएका हुन्। नेपाली क्रिकेटमा नयाँलाई अवसर सृजना हुने व्यवस्था गरेमा प्रगति पनि हुन्छ।
अनि यसै विषयमा रविन्द्र कुँवरले लेख्नु भएको छ, जहिले पनि ब्याटिङमा समस्या देख्दा देख्दै सम्बन्धित निकायले यो समस्या हल गर्नको लागि पहल गरेको देखिँदैन, सधैँ बलिङ र फिल्डिङको आशमा खेल जितिँदैन। यस्तै स्थिति रहने हो भने एक दिवसीय मान्यता पनि जोगाउन गाह्रो पर्ने हुन्छ। बेलैमा सोचौं।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू नवराज फुयाल र भोजेन्द्र बस्नेत। र भारतसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पालीमा बंगलादेश 150 रनमै अल आउट भएको छ। इन्डोरमा आज टस जितेर पहिले ब्याटिङ गरेको पाउना टोली बंगलादेश पहिलो पालीमा 150 रनमै अल आउट भएको हो। बंगलादेशलाई सस्तैमा अल आउट गर्न भारतका मोहम्मद शमीले 3 तथा इशान्त शर्मा रविचन्द्रन अश्विन र उमेश यादवले 2-2 विकेट लिए। आज आफ्नो पहिलो पाली थालेको भारतले 1 विकेट गुमाएर 86 रन बनाएको छ। मध्यम शुरूआत गरेको भारत पहिलो दिनको खेल सकिँदा 64 रनले पछि छ भने भोलि उसले 26 ओभरबाट दोस्रो दिनको खेल थाल्नेछ। यसअघि भएको 3 खेलको 2020 क्रिकेट श्रृंखला भारतले 2-1 जितेको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निजामती कर्मचारीको अवकाश पाउने उमेर हद 60 वर्ष पुर्याउन सिफारिश। 2021 सालपछि जन्मिएका कर्मचारीले यो सुविधा पाउने।
एक व्यक्तिको आँखाबाट 4 जनालाई दृष्टि दिन सकिने प्रविधि नेपालमा पनि प्रभावकारी बन्दै 15 जनाको आँखाको नानी 60 जनामा प्रत्यारोपण।
कारोबार हुने मुख्य सिजनमै भाव नपाएपछि अलैची किसान चिन्तित, लगानी उठाउने समस्या भएको गुनासो।
कंगोमा इबोला प्रतिरोधी दोस्रो खोपको प्रयोग शुरू, 4 महिनामा झण्डै 50,000 नागरिकलाई खोप दिइने।
र नेपाली महिला भलिबल टीमलाई पहिलो ऐतिहासिक उपाधि, एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी प्रवीण श्रेष्ठसँगै हामी विष्णु विश्वकर्मा र मदन पौड्याल पनि बिदा हुन्छौं। नमस्कार।